नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रतिनिधि सभाका 165 क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक। सुनसरी 3 कांग्रेसका विजय कुमार गक्षेदार 321 मत अन्तरले विजयी।
समानुपातिकको जारी मतगणनामा 5 दलले 3% थ्रेसहोल्ड कटाए। समानुपातिकको बन्द सूचीका नामलाई तलमाथि नगर्न प्रमुख निर्वाचन आयुक्त यादवको आग्रह।
संसद सचिवालयद्वारा संघीय व्यवस्थापिकाका दुवै सदनका बैठक सञ्चालनको तयारी तीव्र। बैठक बस्ने सभाकक्ष आगामी पुषभित्रै तयार हुने।
उत्तर कोरियासँग बिना शर्त वार्ता गर्ने तयारी भइरहेको अमेरिकी विदेश मन्त्रीको व्यक्तिगत भनाई। राष्ट्रपति ट्रम्पको आधिकारिक धारणा आउन बाँकी।
र मनाङ मर्स्याङदी क्लब दुहावी गोल्ड कप फुटबलको फाइनलमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रतिनिधि सभाका 165 क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। प्रतिनिधि सभाको प्रत्यक्षमा वाम गठबन्धनले 2/3 भन्दा धेरै सीट जितेका छन्। प्रतिनिधि सभा सदस्यमा एमाले 80, माओवादी केन्द्र 36, कांग्रेस 23, राष्ट्रिय जनता पार्टी नेपाल 11, संघीय समाजवादी फोरम नेपाल 10 तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र उम्मेद्वार 1-1 क्षेत्रमा विजय भएका छन्। आज सार्वजनिक भएको नतिजामा नेपाली कांग्रेसका विजय कुमार गच्छदार प्रतिनिधि सभा सदस्यमा चयन हुनुभएको छ। बिहान सकिएको मत परिणाम अनुसार सुनसरी क्षेत्र नम्बर 3 कांग्रेसका गच्छदार नेकपा एमालेकी भगवती चौधरी भन्दा 321 मत धेरै ल्याएर विजय हुनुभएको हो। गच्छदारको 38,972 मत आएको थियो भने चौधरीले 38,651 मत पाउनु भएको छ।
यस्तै 330 क्षेत्र रहेको प्रदेश सभाको पनि सबै क्षेत्रको परिणाम आएको छ। आज बिहान सुनसरी क्षेत्र नम्बर 3 नेपाली कांग्रेसका अगमलाल चौधरी 21,429 मतसहित विजयी भएपछि सबै क्षेत्रको मत परिणाम सार्वजनिक भएको हो। उहाँ 3,861 मतको अग्रताले विजयी हुनुभयो। प्रत्यक्षतर्फ प्रदेश सभामा पनि नेकपा एमाले नै पहिलो पार्टी बनेको छ। एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले 2 प्रदेश बाहेकका 6 प्रदेश प्रदेश सरकार गठन गर्ने बहुमत ल्याएको छ। केही ठाउँको समानुपातिकको अन्तिम मत परिणाम आउन बाँकी भए पनि 6 प्रदेशमा वाम गठबन्धन बाहेकका अरू दलको सरकार बन्ने सम्भावना छैन। 1 प्रदेशका कुल 56 सीटमध्ये नेकपा एमाले 37 र नेकपा माओवादी केन्द्रले 10 गरी 47 सीट जितेका छन्। 2 प्रदेशमा गठबन्धन गरेर चुनाव लड़ेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपा नेपालको सरकार बन्ने संकेत छ। 64 प्रदेशसभा सीट रहेको 2 प्रदेशमा फोरमले 20 र राजपाले 15 गरी 35 सीट जितेका छन्, जुन प्रत्यक्षको बहुमत हो। तर 2 प्रदेशको समानुपातिकको अन्तिम नतिजा आउन बाँकी छ। अन्तिम नतिजाले सरकारको समीकरण बदलिन पनि सक्छ। एमाले 14 र माओवादीले 6 गरी 2 प्रदेशमा 20 सीट जितेका छन्। यसै गरी प्रदेश नम्बर 3 66 सीट मध्ये एमाले 1 43 सीट जितेको छ। माओवादीले 14 र कांग्रेसले 7 सीट जितेका छन्। 4 प्रदेशका 36 सीटमा एमाले 16 र माओवादीले 9 सीट जितेका छन्। 5 प्रदेशका 52 सीट मध्ये एमाले 1 29 र माओवादीले 14 सीट जितेका छन्। कांग्रेसले 5 प्रदेशमा जम्मा 6 प्रदेश सभामा सीट जितेको छ। 6 प्रदेशका 24 सीट मध्ये 23 सीट वाम गठबन्धनले जितेका छन्। यसै गरी 7 प्रदेशका 32 सीट मध्ये एमाले 17 र माओवादीले 10 सीट जितेका छन्।
प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणना चलिरहँदा अहिलेसम्म जम्मा 5 दलले मात्रै 3% थ्रेसहोल्ड पूरा गरेका छन्। प्रत्यक्षतर्फ 80 सीट जितेको नेकपा एमाले समानुपातिक तर्फ पनि अघि छ। 68.5 लाख मतगणना हुँदा एमाले 23,62,000 मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले 22,74,000 र तेस्रो हुने नेकपा माओवादी केन्द्रले 9,25,000 मत पाएका छन्। यस्तै समानुपातिकतर्फ चौथो स्थानमा रहेको संघीय समाजवादी फोरम नेपालले 3,23,000 र पाँचौं स्थानमा रहेको राष्ट्रिय जनता पार्टी राजपा नेपालले 2,56,000 मत पाएका छन्। यी पाँच दलले मात्रै अहिलेसम्म गनिएको मतको 3% कटाएका हुन्। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार समानुपातिकमा 3% मत नल्याउने दलले समानुपातिकमा कुनै पनि सीट पाउने छैनन्। छैटौं स्थानमा रहेको राप्रपा र सातौं स्थानमा रहेको विवेकशील साझा पार्टीको 1,54,000 मत छ। यी दुई दलले पाएको मत 2.5% भन्दा पनि कम हो। अहिलेसम्मको मतगणनालाई विश्लेषण गर्दा दुई दलले समानुपातिकमा 3% मत पुर्याउने सम्भावना न्यून छ र बाँकी अरू दलको सम्भावना नै छैन। प्रत्यक्षतर्फको एक सीट जितेको नयाँ शक्ति नेपालले 1% भन्दा पनि कम 64,000 मत ल्याएको छ। राष्ट्रिय जनमोर्चाले 38,000 र नेपाल मजदूर किसान पार्टीले अहिलेसम्म 19,000 मत पाएका छन्। समानुपातिकमा 3% मत नपाउने भएपछि अब गोर्खा दुईबाट निर्वाचित नयाँ शक्तिका डाक्टर बाबुराम भट्टराई, झापा तीनबाट निर्वाचित राप्रपाका सांसद राजेन्द्र विक्रम नेम्बङ, प्युठानका जनमोर्चाकी दुर्गा पौडेल र भक्तपुर एकबाट निर्वाचित नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले आउँदो संसदमा स्वतन्त्रको सांसदको हैसियतमा प्रतिनिधित्व गर्नुपर्ने भएको छ।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले दलहरूले समानुपातिकतर्फको बन्द सूचीका नामलाई तलमाथि गर्न नपाइने बताउनु भएको छ। रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा उहाँले सबैको प्रतिनिधित्व सुनिश्चित गर्न दलहरूले आयोगमा बुझाएको बन्द सूचीको क्रमलाई नै प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। उहाँले प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भइसकेको र अब दुई दिनभित्रै समानुपातिकको सबै मतपरिणाम सार्वजनिक हुने विश्वास व्यक्त गर्नुभयो।
संघीय संरचना अनुसार प्रदेश सभा सञ्चालन गर्ने ठाउँको अध्ययन सूक्ष्म रूपमा भइरहेको शहरी विकास मन्त्रालयले जनाएको छ। पूर्वाधारका आधारमा प्रदेश नम्बर एकको धनकुटा, धरान, इटहरी वा विराटनगर, प्रदेश नम्बर दुईको जनकपुर वा वीरगंज, प्रदेश नम्बर तीनको मकवानपुर, धादिङ वा ललितपुर, प्रदेश नम्बर चारको पोखरा, प्रदेश नम्बर पाँचको भैरवा, पुटौल वा दाङ, प्रदेश नम्बर छको सुर्खेत र प्रदेश नम्बर सातको कञ्चनपुरमा अस्थायी राजधानी तोकेर प्रदेश सभा सञ्चालन गर्ने स्थल, प्रदेश प्रमुख, प्रदेश सभाका सभामुख र मन्त्रीको कार्यालय लगायतका स्थल तोक्ने तयारी भएको मन्त्रालयले जनाएको छ। प्रदेशसभा सदस्य संख्याका आधारमा प्रदेशसभा सञ्चालन गर्न पुग्ने गरी सरकारी भवनको अध्ययन भइरहेको मन्त्रालयका प्रवक्ता शम्भु केसीले जानकारी दिनुभयो। यसैबीच सरकारले भने भोलिको मन्त्री परिषद बैठकबाट प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेको छ।
आगामी तीन वर्षसम्म संघीय प्रशासन सञ्चालन गर्न 8,20,000,000,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। अर्थ मन्त्रालयले गरेको प्रारम्भिक प्रक्षेपण अनुसार पहिलो चरणमा प्रदेशको कार्यालय स्थापना तथा पूर्वाधारमा ठूलो रकम लाग्नेछ। आगामी तीन आर्थिक वर्षसम्म संघीय संरचना सञ्चालनका लागि 8,00,000,000,000 भन्दा बढ़ी हुने देखिएको आर्थिक स्रोत जुटाउन देखिएकाले आर्थिक स्रोत जुटाउन चुनौतीपूर्ण रहेको अर्थ सचिव शंकर प्रसाद अधिकारीले बताउनुभयो। भवन, सवारी, कर्मचारीको तालिम लगायत विषयमा पहिलो चरणमा ठूलो रकम खर्च हुनेछ। त्यसै गरी संघीय प्रणाली कार्यान्वयनका क्रममा समायोजनमा जान नचाहने र स्वैच्छिक अवकाश रुज्ने कर्मचारीका लागि नै 40,00,000,000,000 खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ।
यस्तै संघीय संरचनाका तीन तहका सरकारलाई आर्थिक गतिविधि पारदर्शी बनाउन अर्थ मन्त्रालयले आर्थिक कार्यविधि कानून बनाउने तयारी गरेको छ। स्थानीय, प्रदेश र संघका बीचमा समन्वय गर्न र आर्थिक गतिविधि पारदर्शी बनाउन अर्थ मन्त्रालयले आर्थिक कार्यविधि सम्बन्धी कानून बनाउने तयारी गरेको हो। यसका लागि मन्त्रालयले स्थानीय तहको आर्थिक कार्यविधि सम्बन्धी नमूना कानून बनाएर पठाइसकेको छ। गत असोजमा पास गरिएको स्थानीय सरकार सञ्चालन ऐन 2074मा स्थानीय सरकारको काम, कर्तव्य तथा अधिकार उल्लेख छ। वित्त, राजस्व, खर्च, आर्थिक कार्यविधि तथा कार्यक्रम पास गर्ने भन्ने विषयमा स्थानीय निकाय आफैले कानून बनाएर लागू गर्नुपर्नेछ। यस्तै मन्त्रालयले सार्वजनिक खरिद ठेक्का सम्बन्धी कानूनको नमूना बनाएर पठाउने अन्तिम तयारी पनि गरेको छ। नमूना कानूनले स्थानीय सरकारलाई आफ्नो कानून तयार गर्न सहयोग पुग्ने अर्थ मन्त्रालयले दावी गरेको छ।
बाराको बेलदारीमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता बीच झडप भएको छ। फोरम नेपालका नेता तथा कार्यकर्ताले विजय जुलुस निकाल्ने क्रममा कांग्रेसका प्रदेशसभा उम्मेद्वार मणिभूषण यादवले आफ्नो घर अगाडिको सड़कबाट जुलुस जान नदिने भनेपछि झडप भएको हो। झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायरका साथै लाठीचार्ज समेत गरेको छ। झडपमा परि केही घाइते भएका छन्।
यस्तै माओवादी केन्द्र हुम्लामा पनि विवाद चुलिएको छ। दुई पक्षमा विवादित माओवादी केन्द्रका कार्यकर्ताले पार्टी कार्यालय कब्जा गर्ने प्रयास गरेका छन्। पार्टी निर्णय विपरीत छक्कबहादुर लामाले स्वतन्त्र उम्मेद्वारी दिएर प्रतिनिधि सभा सदस्य चुनाव जित्नु भएको थियो। जिल्ला पार्टी कार्यालयले छक्कबहादुरलाई कार्यवाहीको सिफारिश गरे पनि उहाँका समर्थकले पार्टी कार्यालय कब्जा गरेपछि विवाद चुलिएको हो। माओवादी केन्द्रका जिल्ला इन्चार्ज छिमी लामाले स्वतन्त्र उम्मेद्वार भई विजय भएका छक्कबहादुर लामासहित 12 जना समर्थकलाई कार्यवाहीका लागि केन्द्रमा सिफारिश गर्नुभएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नवौ ग्रामीण स्वास्थ्य कर्मी सम्मेलन सम्बन्धी सूचना।
विगतका वर्षहरूमा झैं यस वर्ष पनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा नेक साइमन्स इन्स्टिच्युटको संयुक्त आयोजनामा चैत्र 6 गतेदेखि 8 गतेसम्म काठमाडौँमा नवौ ग्रामीण स्वास्थ्य कर्मीहरूको सम्मेलन हुँदैछ। सम्मेलनमा भाग लिन इच्छुक डाक्टर, नर्स तथा प्यारामेडिक्सहरूले आफूले काम गर्दाको अनुभव संगालेर तयार गरेको केस स्टोरी राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु वा नेक साइमन्स इन्स्टिच्युट सानेपा पोस्ट बक्स नम्बर 8975 ईपीसी 1813 मा यही पौष मसान्तसम्ममा पठाउन अनुरोध गरिन्छ। छनोट गरिएका केस स्टोरीहरूलाई सम्मेलनमा भाग लिन आमन्त्रण गरिनेछ। साथै केस स्टोरीको नमूना सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमा पठाइसकेको छ।
थप जानकारीका लागि फोन नम्बर 5550318 5554214 5554217।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रतिनिधि सभाका 165 क्षेत्रकै नतिजा सार्वजनिक, सुनसरी 3 कांग्रेसका विजय कुमार गच्छदार 321 मत अन्तरले विजयी, समानुपातिकको जारी मतगणनामा 5 दलले 3% थ्रेसहोल्ड कटाए, समानुपातिकको बन्द सूचीका नामलाई तलमाथि नगर्न प्रमुख निर्वाचन आयुक्त यादवको आग्रह, संसद सचिवालयद्वारा संघीय व्यवस्थापिकाका दुवै सदनका बैठक सञ्चालनको तयारी तीव्र लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, वाम गठबन्धनले पुस 15 गतेभित्रै सरकार गठन गर्ने बताए पनि प्रदेशमा सरकार बनेपछि मात्र केन्द्रमा मन्त्री परिषद गठन हुने भएको छ। राष्ट्रिय सभा गठन हुने ढिलाइका कारण वाम गठबन्धनले भने जस्तो पुस 15 गतेभित्र सरकार बन्ने सम्भावना नदेखिएको हो। अहिलेसम्म राष्ट्रिय सभा गठन सम्बन्धी कानून नै नबनेको र तत्काल बने पनि महिला आरक्षणका कारण प्रतिनिधि सभाले पूर्णता पाउन समय लाग्ने भएकाले सरकार गठन पर धकेलिने भएको छ। प्रकाश ढकालको रिपोर्ट।
संघीय संसदमा 1/3 महिलाको अनिवार्य उपस्थिति हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण प्रदेश सभाको गठन नभई संघीय संसदले पूर्णता नपाउने र त्यसकै कारण सरकार गठनमा ढिलाइ हुने भएको छ। प्रतिनिधि सभा र प्रदेशसभाको चुनावपछि मतगणना अन्तिमतिर पुग्दा नयाँ सरकार गठनको चर्चा शुरू भइसकेको छ। तर राष्ट्रिय सभा गठन नभई समानुपातिकबाट कुन्दलबाट कतिजना महिला निर्वाचित गर्ने भन्ने अन्यल देखिएको छ। निर्वाचन आयोगले कुन्दलबाट कति महिला निर्वाचित गर्ने भन्ने टुङ्गो लगाउन छिटोभन्दा छिटो राष्ट्रिय सभा गठन सम्बन्धी कानून दिन आग्रह गरिसकेको छ। राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश 2 महिनादेखि राष्ट्रपति कार्यालयमा अड्किएको छ। राष्ट्रिय सभा गठनका लागि बहुमतीय कि एकल संक्रमणीय निर्वाचन प्रणाली अप्नाउने भन्ने विषयमा विवाद हुँदा विघटित रूपान्तरित संसदले ऐन पारित गर्न सकेको थिएन। प्रतिनिधि सभाको 275 राष्ट्रिय सभाको 59 सदस्य गरी 334 सदस्यीय संघीय संसदमा कम्तीमा 111 जना महिलाको अनिवार्य उपस्थिति हुनुपर्छ। प्रतिनिधि सभा र प्रदेश सभाको संयुक्त रूपलाई संघीय संसद भनिन्छ। समग्रमा मात्र नभई प्रत्येक दलले निर्वाचित संख्याको 33% महिला पठाउनै पर्छ। 59 सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट 8 जनाका दरले 56 जना र राष्ट्रपतिबाट 3 जना मनोनित हुन्छन्। प्रदेशका 8 जना मध्ये कम्तीमा 3 र राष्ट्रपतिबाट मनोनित हुने 3 मध्ये 1 जना गरी कम्तीमा 22 जना महिला राष्ट्रिय सभामा उपस्थित हुन्छन्। प्रतिनिधि सभामा प्रत्यक्षबाट 6 जना मात्र महिलाले जितेकाले थप 83 जना महिला समानुपातिकबाट निर्वाचित गर्नुपर्छ। राष्ट्रिय सभा गठनका लागि प्रदेश सभाका सदस्य र स्थानीय तहमा निर्वाचित भएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरले मतदान गर्नुपर्ने संवैधानिक व्यवस्था छ। स्थानीय तहको चुनाव भइसके पनि प्रदेश सभाको गठन भने भइसकेको छैन। गत 10 र 21 गते भएको चुनावको प्रत्यक्ष तर्फको मतगणना सकिएपछि समानुपातिक तर्फको मतगणना चलिरहेको छ। संघीय संसदको पूर्णताका लागि प्रदेश सभा गठन हुनुपर्ने घुमाउरो व्यवस्थाका कारण केन्द्रमा भन्दा पहिला प्रदेशमा सरकार बन्ने देखिन्छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। सरकारले पर्याप्त बजेट नछुट्याउँदा पेट्रोलियम पदार्थ अन्वेषणका लागि विदेशी कम्पनीकै भर पर्नु पर्ने बाध्यता बढ़ेको छ। अहिले पाँचवटा विदेशी कम्पनीले नेपालमा अन्वेषण गरिरहे पनि सरकारले लगानी बढ़ाउन सकेको छैन। सोल ट्राइगन नेदरल्याण्ड, कियर इनर्जी स्कटल्याण्ड, टेक्साना रिसोर्सेस अमेरिका, बीबीबी च्याम्पियन अमेरिका र ईएबीजी कम्पनी युएले नेपालका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थको अन्वेषण गरिरहेका छन्। सोल ट्राइगन, केयर इनर्जी र टेक्साना रिसोर्सेसले अन्वेषणको काम गरे पनि राजनीतिक अस्थिरताका कारण बीचमै काम छाडेका थिए। परियोजना प्रमुख सुधीर रजौरेले पेट्रोलियम अन्वेषणका लागि नेपालको अर्थतन्त्र र जनशक्तिले सम्भव नहुने भएकाले विदेशी कम्पनीको भर पर्नु परेको बताउनुभयो। परियोजनाले गरेको अध्ययन अनुसार नेपालको चुरे र तराई क्षेत्रमा पेट्रोलियम पदार्थ हुन सक्ने निष्कर्ष निकाले पनि सरकारले चासो नदिँदा काम अघि बढ्न सकेको छैन।
झापामा 300 शैयाको अत्याधुनिक उपकरण सहितको क्यान्सर अस्पताल बन्ने भएको छ। 2 अर्ब 50 करोड़को लागतमा बिरता मोड स्थित बीएनसी अस्पतालको हाताभित्रै छुट्टै क्यान्सर अस्पताल बन्न लागेको हो। पूर्वाञ्चल क्यान्सर अस्पतालको नामबाट सञ्चालनमा आउन लागेको अस्पतालको भवन 6 महिनाभित्र निर्माण सम्पन्न गर्ने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताउनुभयो। नेपालमा क्यान्सर रोगी बढ्दै गएको र बिरामीलाई सहज रूपमा सेवा दिन झापामा क्यान्सर अस्पताल बनाउन शुरू गरिएको डाक्टर वीरेन्द्र कुमार यादवले बताउनुभयो।
ओखलढुङ्गामा सामुदायिक अस्पताल मिशनमा अक्सिजन उत्पादन केन्द्र सञ्चालनमा आएको छ। पूर्वी पहाड़मै पहिलोपल्ट मिशन अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालनमा ल्याएको हो। 1,04,00,000 लागतमा अक्सिजन उत्पादन केन्द्र निर्माण गरिएको हो। नेपाल सरकार र नोर्मिशन नामक विदेशी संस्थाको संयुक्त लगानीमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको हो। केन्द्रले 24 घण्टामा 20 जम्बो सिलिण्डर अक्सिजन उत्पादन गर्ने छ। 1 सिलिण्डरमा 150 किलो अक्सिजन हुने गर्छ। यसअघि काठमाडौँबाट अक्सिजन आयात गर्दा प्रति सिलिण्डर 2,100 रूपियाँसम्म पर्ने गर्थ्यो। अब प्रति सिलिण्डर 300 रूपियाँमै अक्सिजन पाइनेछ।
म्याग्दीको बेनी अस्पतालमा सुविधा सम्पन्न भवनको निर्माण शुरू भएको छ। अस्पताल परिसरमा जिल्लामै पहिलो पटक सबैभन्दा ठूलो सरकारी संरचनाको 50 शैय्या क्षमता रहेको आधुनिक भवनको निर्माण शुरू गरिएको हो। 2 वर्ष अघि क्षमता विस्तार भएको अस्पतालको शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङद्वारा ठेक्का प्रणाली मार्फत निर्माण कार्य शुरूआत गरिएको बेनी अस्पतालले जनाएको छ। अस्पतालले आगामी 2076 साल मंगिरमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।
उद्योगी र उखु किसान बीच गत वर्षकै न्यूनतम मूल्य कायम गरी उखु क्रसिङ शुरू गर्ने सहमति भएको छ। काठमाडौँमा आज भएको द्विपक्षीय वार्ताले गत वर्ष कायम गरिएको प्रति क्विन्टल 531.20 रूपियाँबाट नघट्ने गरी उखुको न्यूनतम मूल्य कायम गरी उद्योग सञ्चालन गर्ने निर्णय गरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो। यो सहमतिसँगै अब तराईका चिनी उद्योगले उखु क्रसिङ थाल्ने भएका छन्। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू, सीसीयू, एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 0142-9961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योति मल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। फेसबुकबाट साथी बनेर विवाह गरी ठगी गरेको आरोपमा सिन्धुपाल्चोक माङखाका तुलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनले संखुवासभा महाकल गाउँपालिकाकी एक महिलालाई फेसबुकमा साथी बनेर विवाह गरी 9 लाख रूपियाँ लिएका थिए। यस्तै उनले ती महिलाका नातेदारसँग पनि अमेरिकी आर्मीमा जागिर लगाइदिने भन्दै 13 लाख रूपियाँ ठगेर भागेका प्रहरीले जनाएको छ। यसअघि उनले एक महिलालाई फेसबुकबाट साथी बनाएर ठगी गरेको कार्यवाही भइसकेको छ।
सल्यानको खलङ्गा मैसे पानीमा मोटरसाइकल दुर्घटना हुँदा 35 वर्षका दयाराम रेउलेको ज्यान गएको छ। ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा पैदल यात्रीसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल पछाडि बसेका रेउलेका भाइ घाइते भएका छन्। यस्तै मोटरसाइकलको ठक्करबाट सारदा नगरपालिका 2 मैसे पानीकी धनी हमाल पनि घाइते हुनुभएको छ।
टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले 4 शहरमा मेला गर्ने भएको छ। द्रुतगतिको मोबाइल ब्रोडब्याण्ड सेवा लङ टर्म इभोल्युशन तथा 4G को अनुभव प्रदान गर्न एनसेलले पोखरा, विराटनगर, बुटवल र ललितपुरमा मेला गर्न लागेको हो। यी शहरमा एनसेलले आफ्नो 4G सेवा विस्तार गरिसकेको छ। मेलामा मनोरञ्जनात्मक गतिविधिका साथै सांगीतिक प्रस्तुति हुनेछन्। पुस 8 गते पोखरामा, पुस 15 गते विराटनगरमा, पुस 22 गते बुटवलमा तथा पुस 29 गते ललितपुरमा मेला आयोजना गरिने एनसेलले जनाएको छ।
चुनावपछि आज पहिलो पल्ट शेयर बजार परिसूचक नेप्से बढेको छ। कारोबार भएका सबैजसो कम्पनीको शेयरको भाव बढेकाले नेप्से आज 10 अङ्कले बढेर 1520.74 अङ्कमा पुगेको छ। सबै समूहको परिसूचक बढेको दिन आज सबैभन्दा धेरै बीमा समूह 52.5 अङ्कले बढेको छ। यस्तै होटल समूह 38, उत्पादन समूह झन्नै 33, लघुवित्त समूह 14.5 र अन्य समूह 10.5 अङ्कले बढेको छ। आज 49.43 करोड रुपियाँ भन्दा बढ़ीको शेयर कारोबार भएकोमा सबैभन्दा धेरै ग्लोबल आईएमई ब्याङ्कको 5.40 करोड रुपियाँको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
मेरो पनि भन्नु छ।
एमाले नेता माधव नेपालले सरकारले 7 प्रदेशमा संयोजक तोक्न मिल्दैन भनेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा मगर कुमार पुलामी लेख्नुहुन्छ। अब सत्ता लुछाचुडी र कार्यकर्ता भर्तीको खेल शुरू हुन लाग्यो। आफूले राम्रा काम गरेर देखाए हुन्छ नि नेताज्यू, किन अहिले विवाद गर्नु?
कैलाली क्षेत्र नम्बर 1 निर्वाचित रेशम चौधरीको प्रमाणपत्र निर्वाचन आयोगमा पठाइएको खबर उज्यालो अनलाइनमा पढेर रामबहादुर बिरता भन्नुहुन्छ, नागरिकले भोट दिएर जिताउँदैमा अपराधी निर्दोष हुँदैन। 2 वर्षीय बालक सहित 8 प्रहरीको ज्यान लिने टिकापुर घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कार्यवाही हुनै पर्छ।
उज्यालोको फेसबुक पेजमा अजय भट्टराई भन्नुहुन्छ, चुनाव जसले जिते पनि छरछिमेकी, साथीभाइ र इष्टमित्रको नाता नटुटोस् अनि देश सधैँ उन्नति र विकासतिर लम्किरहोस्। नेताले नागरिकको मतको सही सदुपयोग पनि गरून्, शान्ति स्थायित्व कायम होस् र समृद्ध नेपाल निर्माण होस्। सबैमा शुभकामना।
अनि समसामयिक विषयमा प्रयाङ्क भण्डारी प्रश्न गर्नुहुन्छ, नेपाली महिलालाई भारत श्रीलंका हुँदै कुवेत पुर्याएर कुनै वस्तुको मूल्य जसरी घरेलु कामदारका रूपमा बिक्री गर्ने काम रोकिएको छैन, यसको कड़ा निगरानी र अनुगमन गरी दोषीलाई कार्यवाही अनि ती पीड़ित महिलालाई घर फर्काउने वातावरणको सिर्जना गर्न सकिँदैन?
विचारका लागि तपाईंलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईबीआर नम्बर 01-5000-192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी 1 स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईंका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र विष्णु विश्वकर्मा। अब विदेशका खबर। अमेरिकी विदेश मन्त्रीले उत्तर कोरियासँग बिना शर्त वार्ता गर्न तयार रहेको बताउनु भएको छ। वाशिङटनमा बुद्धिजीवीसँगको छलफलका क्रममा अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले उत्तर कोरियासँग सीधा वार्ता गर्न अथवा बिना कुनै शर्त नै अमेरिका तयार रहेको जानकारी दिएको एएफपीले जनाएको छ। यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भने केही धारणा आएको छैन। अमेरिकी विदेश मन्त्री टिलरसनको यो धारणा व्यक्तिगत हो वा यसमा राष्ट्रपतिको समेत सहमति छ भन्ने बारेमा खुलेको छैन। विदेश मन्त्री टिलरसनले उत्तर कोरियासँग गरिने वार्ताका लागि मार्गचित्र निर्धारण गर्ने र बिना शर्त जुनसुकै विषयमा छलफल गर्न सकिने बताउनु भएको छ। एक अमेरिकी व्हाइट हाउसका एक अधिकारीले भने उत्तर कोरियाको आणविक कार्यक्रम तथा समग्र उत्तर कोरियाली नीतिका बारेमा राष्ट्रपति ट्रम्पको धारणामा कुनै परिवर्तन नआएको जानकारी दिएका छन्। अमेरिकाले वार्ताका लागि उत्तर कोरिया निशस्त्र हुनुपर्ने बताउँदै आएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। साफ च्याम्पियनशीप फुटबलको मिति सरेको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले आयोजना गर्ने प्रतियोगिता बंगलादेशको ढाकामा आउँदो वर्षको सेप्टेम्बर 4-15 तारीकसम्म हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। हरेक दुई वर्षमा आयोजना हुने साफ फुटबल प्रतियोगिता यसै महिनामा सञ्चालन गर्ने भने पनि साफले खेलको मिति परिवर्तन गरेको हो। भारतमा सन् 2015 भएको 11 साफ च्याम्पियनशीपपछि एक वर्ष ढिला गरी प्रतियोगिता आयोजना हुन लागेको हो। प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भूटान, पाकिस्तान र मालदिव्सले प्रतिस्पर्धा गर्नेछन्। बंगलादेशले साफ फुटबल प्रतियोगिता आयोजना गर्न लागेको यो तेस्रो पटक हो।
मनाङ मर्स्याङदी क्लब दोस्रो दुहबी गोल्ड कपको फाइनलमा पुगेको छ। सुनसरीको दुहबीमा भएको पहिलो सेमी फाइनलमा चर्च बोइजलाई 1-0 हराउँदै मनाङले फाइनलको यात्रा तय गरेको हो। दोस्रो सेमी फाइनलमा भोलि रूपन्देही 11 र नेपाल आर्मी क्लब बीच खेल हुनेछ।
र श्रीलंकासँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत 141 रनले विजयी भएको छ। भारतको चण्डीगढमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले दिएको 393 रनको लक्ष्य पछ्याएको पाउना टोली श्रीलंका निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 251 रनमा अल आउट भएपछि भारत विजय भएको हो। यसलाई फेरि सुन्नुहोला। भारतको चण्डीगढमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली भारतले दिएको 393 रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 251 रन मात्रै बनाएपछि भारत विजय भएको हो। श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले 111 रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन। भारतका युवचन्द्र चहलले 3 तथा जसप्रीत बुमराहले 2 विकेट लिए। यसअघि पहिला ब्याटिङ गरेको भारतले रोहित शर्माको दोहोरो शतकको मदतमा 393 रन बनाएको थियो। शर्माले आफ्नो तेस्रो दोहोरो शतक बनाउने क्रममा 153 बल खेलेर 208 रन बनाए। उनले 13 चौका र 12 छक्का हाने। यस्तै श्रेयस आयरले 88, शिखर धवनले 68 रन बनाए। जितसँगै भारतले श्रीलंकासँगको 3 खेलको एक दिवसीय श्रृंखला 1-1 बराबरीमा पुर्याएको छ। यसअघि पहिलो एक दिवसीयमा श्रीलंका विजयी भएको थियो। अब यी दुई टोलीबीच निर्णायक र तेस्रो एक दिवसीय क्रिकेट आइतबार विशाखापट्टनममा हुनेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रतिनिधि सभाका 165 क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक। सुनसरी 3 कांग्रेसका विजय कुमार गक्षेदार 321 मत अन्तरले विजयी।
समानुपातिकको जारी मतगणनामा 5 दलले 3% थ्रेसहोल्ड कटाए। समानुपातिकको बन्द सूचीका नामलाई तलमाथि नगर्न प्रमुख निर्वाचन आयुक्त यादवको आग्रह।
संसद सचिव मालयद्वारा संघीय व्यवस्थापिकाका दुवै सदनका बैठक सञ्चालनको तयारी तीव्र। बैठक बस्ने सभाकक्ष आगामी पुसभित्रै तयार हुने।
उत्तर कोरियासँग बिना शर्त वार्ता गर्न तयार रहेको अमेरिकी विदेश मन्त्रीको व्यक्तिगत भनाई। राष्ट्रपति ट्रम्पको आधिकारिक धारणा आउन बाँकी।
र मनाङ मर्स्याङदी क्लब दुहाबी गोल्ड कपको फाइनलमा।
उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।